यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि शून्य बाँकी फाइल अभियान शुरू हुँदै। प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक। देशभरका सरकारी अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्ने विषयमा अन्यलता। सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको आग्रह। तटस्थ भएर आफ्नो भूमिका निर्वाह गर्ने सभामुख डोलप्रसाद अर्यालको प्रतिबद्धता। र अमेरिका इरान टक्राव थप जटिल बन्दै लेबनानमा हिंसा बढ्यो।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारी कार्यालयमा दर्ता भएका शुरूआती टिप्पणी लगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा हुने ढिलाइ रोक्न आजदेखि शून्य बाँकी फाइल अभियान शुरू भएको हुँदैछ। तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवा प्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गर्न लागि हो। त्यसका लागि सरकारले शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन 2082 सार्वजनिक गरिसकेको छ। मार्गदर्शन अनुसार अब 3 दिन, 7 दिन वा 15 दिन भन्दा बढ़ी समयदेखि रोकिएका फाइलमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो सम्पत्ति विवरण सार्वजनिक गरेको हो। मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। गृहमन्त्री सुदन गुरूङले लागू औषध लगायत अपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ। हिजो चितवनको भरतपुर स्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई उहाँले जनअपेक्षा अनुसार सुशासन कायम गर्न र लागू औषध लगायतका घटना नियन्त्रणमा कड़ाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो। मन्त्री गुरूङले जनताले महसुस गर्ने गरी चुस्त दुरूस्त सेवा दिन निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो। उहाँले नारायणगढ़ मुगलिन सड़क खण्डका पैह्रोग्रस्त क्षेत्र घोप्टेभीर तुइन खोला लगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोरिने गरी छिटो काम गर्न पनि निर्देशन दिनुभएको थियो। हिजो नै नवलपुर स्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरूङले सुरक्षा निकायले दिने औपचारिक सलामी नलिने घोषणा गर्नुभयो। गृहमन्त्री गुरूङले सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिँदै तामझाम र औपचारिकता भन्दा जनताको सेवामा केन्द्रित हुन सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभयो। 2 दिने साप्ताहिक विदाको सरकारी नीतिपछि देशभरका अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अन्यलता देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिए पनि जनशक्ति अभाव र बढ़दो कार्यभारका कारण अधिकांश अस्पतालहरूले सेवा बन्द नै गरेका छन्। यसले टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरू प्रभावित बनेका छन्। सरकारको शनिबार र आइतबार 2 दिन विदा दिने निर्णयसँगै आकस्मिक बाहेकका सेवामा समस्या देखिएको हो। कुनै अस्पतालले सेवा दिने र कुनैले नदिने अवस्थाले आइतबार उपचार खोज्ने बिरामीहरू थप अन्यलमा परेका छन्। काठमाडौँमा केही अस्पताल सञ्चालनमा रहेका छन् भने केही आइतबार बन्द भएका छन्। वीर अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गरे पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका धेरै बिरामीहरू सेवा नपाएर फर्कन बाध्य भएका छन्। सरकारी अस्पतालमा उपचारको आशामा आएका सेवाग्राहीहरू विशेष गरी बढ़ी प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले सार्वजनिक विदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णयप्रति असहमति जनाउँदै आएको छ। संघले जनशक्ति अभाव र बढ़दो कार्यभारका कारण यस्तो निर्णय व्यावहारिक नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग आग्रह पनि गरेको छ। नेपाल सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले विदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याइएको छ। यस अनुसार मन्त्रालयको अनुरोधपछि अधिकांश अस्पतालले विदाको दिनमा बहिरंग ओपीडी सेवा सञ्चालन गरिरहेकोमा मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ। विज्ञप्तिमा चिकित्सक स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको पनि जनाइएको छ। नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले प्रष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभई राहत महसुस गर्नुपर्ने बताउनु भएको छ। हिजो वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमनपछि मन्त्री मेहताले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नु परेका शास्तिबारे जानकारी लिँदै मन्त्री मेहताले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधि मैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन समेत दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघले हिजो आयोजना गरेको भेटघाटमा उहाँले कानून निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो। संविधान संशोधनका साथै नयाँ कानून बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताउनुभयो। जनताले प्रत्यक्ष लाभ पाउने गरी फास्ट ट्र्याकबाट कानून निर्माणको प्रक्रियालाई अघि बढ़ाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। बूढ़ी गण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका निम्ति पनि सरकारलाई निरन्तर झकझक्याउने उहाँले बताउनुभयो। अतिक्रमण मुक्त गर्ने अभियान अन्तर्गत जनकपुर धामको ऐतिहासिक स्थलहरूमा अतिक्रमण गरेर बनाइएको घर टहरा तथा फुटपाथका पसलहरू हटाउने अभियान शुरू गरिएको छ। अभियानबाट जनकपुर धाम व्यवस्थित र सफा देखिएपछि स्थानीयवासी खुशी भएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
खाली गराइरहेको काम जुन गरिराख्नु भएछ त्यसमा यहाँ त सबै जनताले खुस छ। जुन पनि काम भइरहेछ राम्रो भइरहेछ।
जनकपुर धामको ऐतिहासिक तथा धार्मिक महत्वको स्थलहरूलाई अतिक्रमण मुक्त गर्ने अभियान प्रति खुशी व्यक्त गर्दै स्थानीयवासी, विश्वका हिन्दूहरूका लागि आस्थाका केन्द्रको रूपमा रहेको जनकपुर धामलाई सफा सुन्दर र स्वच्छ बनाउने अभियान निरन्तर रूपमा जारी रहेको छ। वर्षेनी रूपमा नेपाल भारत सहित तेस्रो मुलुकबाट लाखौंको संख्यामा पर्यटक जनकपुर धाम आउने गरेको भए पनि सार्वजनिक स्थलहरू अतिक्रमणले कुरूप बनेका थिए। जनकपुर धाम वार्ड नम्बर 9 का अशोक प्रसाद शाहले अभियानको सराहना गर्नुभयो।
धेरै नै राम्रो छ। जनताको गुनासो के छ भने कुनै मान्छेको पनि सम्पत्ति जान्छ भने त्यसलाई आक्रोश हुन्छ, कुनै समाउनु हुन्छ भने एक दुई दिन राखेर कुनै केस मुकदमा नचलाइकन छोडिदिनु पर्यो। हामीहरूको रिक्वेस्ट यही छ।
जनकपुर धामको ऐतिहासिक गंगा सागरको सरसफाई तथा अतिक्रमण मुक्त गरेपछि पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। अतिक्रमण मुक्त अभियानको अगुवाई गर्नुभएका मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्री फकिरा महतो,
त्यहाँ व्यवसायीहरूलाई आम जनताहरूलाई सबैको गुनासो राम्रो सुनियो, अगाडि मैले बढिहाले त्यसलाई पनि टाइम दिए, पटक पटक महानगरपालिकाले पनि टाइम दियो, सम्बन्धित वार्डको वडाध्यक्ष पनि टाइम दिनुभयो, उहाँले पनि अनुरोध गर्नुभयो कि खाली गरिदिनु, तर उहाँले खाली गर्नु भएन, मैले 24 घण्टामा त्यसलाई खाली गराए। खाली गरिसकेपछि अलिक राम्रो देखिन्छ, जय जयकार भइरहेछ जनता जनार्दनमा।
जनकपुर धाम उपमहानगरपालिका, जनकपुर धाम उद्योग वाणिज्य संघ तथा स्थानीय प्रशासनको सहकार्यमा शहरको सौन्दर्यीकरण एवं व्यवस्थापनका लागि अतिक्रमण मुक्त अभियान जारी रहेको छ। अतिक्रमण मुक्त गरेर सौन्दर्यीकरण गरिएको ठाउँहरूमा थप सौन्दर्यीकरण तथा व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय कुमार झा। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान अन्तर्गत सरप्राइज चेकिङका क्रममा हिजो एकै दिन 101 सवारी चालकलाई कार्यवाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत मादक पदार्थ मापसे सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कार्यवाही गरिएको हो। त्यस क्रममा मापसे गरी सवारी साधन चलाउने 5 जना, रातो बत्ती उल्लंघन गर्ने 2 र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने 94 वटा सवारी साधनका चालकलाई कार्यवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। झापाको बुद्ध शान्ति गाउँपालिका 3 मेची राजमार्ग सड़क खण्डमा 3 मोटरसाइकल एक आपसमा ठोकिँदा 1 मृत्यु भएको छ भने 4 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार 4 आलीबाट बुधबारेतर्फ जाँदै गरेको मोटरसाइकल अर्को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक इलाम नगरपालिका 6 25 वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सबैको स्पाइनस अस्पताल वृत्तामोडमा उपचार भइरहेको छ। पर्वतको कुस्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल 2 अल्पत्र रहेको छ। 1 निर्माण सम्पन्न गरिसक्ने सम्झौता भए पनि निर्माणाधीन पुलको 25% मात्रै काम सकिएको छ। समयमा पुल निर्माण नहुँदा त्यस क्षेत्रको बस्ती नै बाढ़ी र पहिरोको जोखिममा परेको छ भने स्थानीयलाई आवत जावतमा थप समस्या भएको छ। पर्वतबाट संवाददाता राजन पौडेल रिपोर्ट।
पर्वतको कुस्वा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल 2 अलपत्र परेको छ। कुस्वा नगरपालिकाको सिमखेतदेखि फलेवास नगरपालिकाको फेदी जोड्ने सिसा ठाटी मलाङ्ती खोला मोटरेबल पुल अलपत्र परेको हो। गत वर्ष 2081 असारमा सम्झौता भएर 2082 असारमा सम्पन्न हुने पुल अझै अलपत्र अवस्थामा रहेको हो। स्थानीय शिव प्रसाद अधिकारी,
असर पारेको छ। अब यो जोड्ने पुलले हाम्रो वस्तुहरू निकाल्नको लागि पुरा समस्या भइराखेका छ। बाटै छैन, यही हालतमा भयो, यो खोलो कुन भेटमा जाला, कस्तो स्थिति आउला भन्ने चाहिँ अन्यलमा समानि।
2,50,28,667 रुपियाँमा सम्झौता भएर निर्माण थालिएको पुलले गति लिन नसक्दा स्थानीयवासीहरू आउँदो बर्खाको समयमा पहिरो र बाढीको चिन्तामा रहेको स्थानीय युवा शंकर सुवेदीको भनाइ छ।
हामीलाई यति गाह्रो भएको छ हिँड्नको लागि, केही समय पहिला पनि एकजना महिला त्यही पुलको जोखिमबाट खसेर एकजना हाम्रै गाउँको दाइले धन देख्नु भएर उद्धार भयो। त्यस्तो अवस्था छ, बच्चा बच्ची स्कुल जानलाई मात्र होइन, ठुला पाका मान्छेहरू पनि त्यहाँ भारी बोकेर बर्खायाममा खोलो तर यति समस्या परेको छ। बर्खाको टाइममा पहिरो जाने जोखिमहरू हुन्छ, वारीका मान्छे पारी र पारीका मान्छे वारी आउन पनि असहज भएको छ।
यस क्षेत्रका स्थानीयले पुल निर्माणले गति नलिँदा, पुलको जग खनेर नपुरिदिँदा आसपासको बस्ती पहिरोको खतरामा रहेको बताएका छन्। तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि जिल्ला प्रशासन र पूर्वाधार विकास कार्यालयमा पुगेर समेत गुनासो गर्दा कुनै सुनवाई नभएको स्थानीयवासीको गुनासो छ। निर्माणको पाएको सेट स्क्वायर जेबी राजविराजले भने गत वर्ष भन्दा चालू वर्षमा निर्माण सामग्रीको मूल्य वृद्धि भएका कारण आफूले समयमा काम गर्न नसकेको बताएको छ। ठेकेदार कम्पनीका प्रमुख राकेश कुमार शाह,
सम्झौता वर्षा समयमा भएको, लगभग वैशाख जेठमा सुरुमा 1 म्याथ थियो, 6 महिना हामीले काम गर्न पाएन वर्षाले, बाँकी रह्यो 6 महिना जति सक्यो त्यति गर्यो, फेरि समय हिसाबले अहिले दण्डीहरू भयो, त्यसपछि जेन्जी आन्दोलनहरू भयो, त्यो हिसाबले हामीले काम गर्न अलिक गाह्रो भयो, हामीले अगाडि काम छिटो भन्दा छिटो सकाउने प्रयास।
2082 असारमा सम्पन्न हुने गरी सम्झौता भएको मोटरेबल पुल 2082 चैत्रसम्म पनि जम्मा 25% मात्रै प्रगति भएको हो। बस्तीको नजिकै निर्माण हुने यस्ता संरचनाहरू समयमै निर्माण सम्पन्न हुने हो भने सर्वसाधारण नागरिकलाई केही हदसम्म भए पनि शास्ति कम हुने थियो। राजन पौडेल, रेडियो नेपाल पर्वत।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजन पौडेल। कास्कीको पोखरा महानगरपालिका 27 तालचोकदेखि 31 बेगनाथ जोड्ने 4 लेन सड़कको भौतिक प्रगति 72% र वित्तीय प्रगति 65% पुगेको छ। विक्रमसम्म 2079 चैतदेखि निर्माण थालिएको 3.28 किलोमिटर उक्त सड़कको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिकाका सड़क शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व क्षेत्रमा तनाव थप चुलिएको छ। अमेरिकाले इरानका बन्दरगाहहरूमा प्रवेश र बाहिरिने सबै समुद्री यातायात अवरूद्ध गर्ने घोषणा गरेको छ। यसैबीच इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोरले हर्मुज जलडम्बरू नजिक आउने कुनै पनि सैन्य जहाजलाई युद्धविराम उल्लंघन मानिने र कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। उता इजरायलको सेनाले दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाएको छ। पछिल्लो आक्रमणमा मारूप क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने बिन्त जैबल शहरका सबै प्रवेशद्वारहरू नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनका शर्तहरू स्वीकार नगरेसम्म रूसले अर्थोडक्स इस्टरका लागि युक्रेनसँग जारी युद्धविराम नलम्ब्याउने क्रेमलिनले जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा नजोड़िएकाले अवधि समाप्त भएपछि विशेष सैन्य अभियान जारी रहने बताउनु भएको छ। भारतकी प्रख्यात गायिका आशा भोसलेको हिजो 92 वर्षको उमेरमा निधन भएको छ। अत्यधिक थकान र छातीमा संक्रमण भएपछि आशा भोसलेलाई अस्पताल भर्ना गरिएको थियो। मुम्बई स्थित ब्रिज क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्ध विराम कायम राख्दै सम्वादलाई निरन्तरता दिन आग्रह गरेको छ। पाकिस्तानका विदेश मन्त्री इसाक दारले जारी गर्नुभएको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुल्ला रहेको उल्लेख गर्दै दुवै देशले सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गर्नुभयो। उहाँले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्ध विरामको प्रतिबद्ध कायम राख्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका बीच सम्वादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित रूपमा भइरहेको मूल्य वृद्धि र निर्माण सामग्रीको अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढ़ाउन कठिनाई भइरहेको बताएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सड़क निर्माणका आयोजनाहरूमा पेट्रोलियम जन्य पदार्थ, बिटुमिन, केरोसिन र डिजेलको मात्रै 40% वेटेज रहने गरेकोमा हाल डिजेलको मूल्य भारी वृद्धि भएको र त्यो पनि बजारमा सर्वसुलभ रूपमा उपलब्ध हुन नसक्दा निर्माण कार्य ठप हुने अवस्थामा पुगेको बताउनुभयो। अध्यक्ष पाण्डेले मध्य पूर्वमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि बढ़िरहेको सन्दर्भमा महासंघ नेतृत्वले आफ्ना व्यवसायहरूको समस्या समाधानका लागि लबिङ गरिरहेको पनि बताउनुभयो। यस वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,945 रूपियाँ कायम गरिएको छ। गत वर्षको तुलनामा गहुँ बालीको न्यूनतम समर्थन मूल्यमा प्रति क्विन्टल 77.62 रूपियाँ वृद्धि गरी 3,945 रूपियाँ कायम गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको भए पनि मुगुका धेरै ठाउँ अहिले पर्यटकहरूको आकर्षण केन्द्रका रूपमा स्थापित हुँदै गएका छन्। मुगुको अत्यन्तै मनमोहक क्षेत्र छायानाथ रारा नगरपालिका वडा नम्बर 8 अवस्थित मिली चौर पनि पछिल्लो समय विशेष गरी आन्तरिक पर्यटकहरूको प्रमुख रोजाई बन्दै गएको छ। हरियाली घाँसे मैदान नजिकै फैलिएको निलो ताल वरिपरि घना जंगलले ढाकेका डाँडाहरूका कारण मिलीचौर महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको स्थानीय वृक्ष बहादुर रोकायाले बताउनुभयो। राराताल नजिकै अवस्थित मिलीचौर रारा भ्रमणमा जाने पर्यटकलाई थप आकर्षण प्रदान गरेको हाम्रा मुगु संवाददाता विनोद मल्लले जनाएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। कालीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना 640 मेगावाट क्षमताको निर्माण हुने भएको छ। शुरूमा 844 मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्ययनका क्रममा 640 मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुने गरी निर्धारण गरिएको हो। हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी भइरहेको छ। अब खेल समाचार रमेश टमाटाबाट।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आइतबारको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। वीरगंजको नारायणी रंगशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई 8 विकेटले पराजित गरेको हो। शुरूआती ब्याटिङ गरेको लुम्बिनीले 45 ओभरमा सबै विकेट गुमाउँदै 207 रन जोडेको थियो। टोलीका सन्तोष यादवले 77 बलमा 82 र सल्लाहुद्दीन खानले 77 बलमा 60 रन जोडेका थिए। गण्डकीका विपिन खत्रीले 4 विकेट र अपराजित पौडेलले 3 विकेट लिए। जवाफी ब्याटिङमा गण्डकीले 44.1 ओभर मा 2 विकेट गुमाउँदै 211 रन जोडेको थियो। यस टोलीका अर्जुन कुमारले 130 बल खेल्दै 103 र शिवरिन श्रेष्ठले 77 बलमा 43 रन जोडे। लुम्बिनी प्रदेशका दिनेश बोहरा र सन्तोष यादवले समान एक एक विकेट लिए। आइतबारको खेलमा गण्डकीका अर्जुन कुमारले प्लेयर अफ दि म्याच घोषित हुँदै नगद 5,000 पुरस्कार प्राप्त गरे। प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी 3 विभागीय टोली र 7 प्रदेशका गरी 10 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले 10 लाख र विजेताले 5 लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख 4 गते हुँदैछ। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाड़ी करण केसीलाई एक खेलको प्रतिबन्ध र 100% म्याच शुल्क जरिमाना गर्ने निर्णय गरेको छ। जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जाल मार्फत अशोभनीय अभिव्यक्ति दिएको ठहर गर्दै संघले सो कार्यवाही गरेको हो। संघद्वारा आइतबार जारी विज्ञप्ति अनुसार प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको अवस्थामा केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत रहेको पाइएको छ। सो अभिव्यक्तिप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सरकारवाला संघको समन्वयमा अनुशासनको कार्यवाही अगाडि बढ़ाएको जानकारी दिनुभयो। यस कार्यवाहीसँगै केसीले जारी प्रतियोगिताको आगामी एक खेल खेल्न पाउने छैनन् भने सो खेल बापत प्राप्त हुने पारिश्रमिक गुमाउनेछन्। खेलको मर्यादा र अनुशासन कायम राख्नका लागि यस्तो कदम चालिएको संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। गोल्डन गेट बास्केटबल क्लब हिमालयन जावा बास्केटबल लीग एचजेएनबीएल च्याम्पियन बनेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर हलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 95-74 हराउँदै गोल्डन गेट च्याम्पियन बनेको हो। यसअघि लीग चरणमा 2 र पहिलो क्वालिफायरमा गरी आर्मीले 3 पटक गोल्डन गेटलाई पराजित गरेको थियो। नेपालगंजमा 2 लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ। भेरी रकस स्पोर्ट्स क्लबको आयोजनामा नेपालगंजको विशालनगरमा वैशाख 3 गतेदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन थालेको हो। 32 टीमले भाग लिने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो।
अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.7 सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:33 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि शून्य बाँकी फाइल अभियान शुरू हुँदै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक। देशभरका सरकारी अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्ने विषयमा अन्यलता, सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको आग्रह। तटस्थ भएर आफ्नो भूमिका निर्वाह गर्ने सभामुख डोल प्रसाद अर्यालको प्रतिबद्धता र अमेरिका र इरान टकराव थप जटिल बन्दै लेबनानमा हिंसा बढ्दो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।